السلام علیکم، یہ پارٹ 10 ہے، کتاب بلیک شارک، پیشکش محمد اظہر، مصنف ظہیر احمد۔ تو آئیے سنتے ہیں پارٹ 10۔ میجر پرمود کو فوراً ہی احساس ہو گیا تھا کہ اس نے جو رسی پکڑ رکھی ہے اس کا درخت سے بندھا ہوا سر کھل گیا ہے، سرا کھل گیا ہے یا پھر کٹ گیا ہے۔ اسے جھٹکا لگا اور وہ جیسے ہی نیچے جانے لگا اس نے فوری طور پر خود کو ہاتھ پاؤں مارتے ہوئے سنبھالنا شروع کر دیا۔ دلدل چونکہ زیادہ گدلی اور سخت نہیں تھی اور میجر پرمود دلدل کے کنارے کی طرف ہی موجود تھا، اس لیے اس نے فوراً ہاتھ بڑھا کر دلدل کے کناروں پر مارنے شروع کر دیے۔ دلدل کے کنارے بے حد نرم تھے، لیکن اس نے کوشش کر کے دلدل کے کناروں پر نرم دیوار میں بھی انگلیاں پھنسا لیں اور پھر اس نے اپنے پیروں کو بھی حرکت دی اور اپنے جوتوں کی نوک دلدل کی نرم دیواروں میں اس طرح دھسا لی کہ اب وہ دلدل کی دیوار سے کسی جو کی طرح چمٹ گیا ہو۔ اس نے سانس روک رکھا تھا، دلدل میں وہ چونکہ کافی گہرائی میں تھا اس لیے اسے باہر آنے والے دھماکوں کی آوازیں تو سنائی نہیں دے رہی تھی، لیکن وقفے وقفے سے اسے دلدل میں ہلچل سی ہوتی ہوئی محسوس ہو رہی تھی، جس سے میجر پرمود کو اندازہ ہو رہا تھا کہ ہیلی کاپٹر سے دستور ارد گرد کے علاقوں میں میزائل اور بم پھینکے جا رہے ہیں۔ کچھ دیر کے بعد جب میجر پرمود نے محسوس کیا کہ اب دلدل میں کوئی ہلچل نہیں ہو رہی اور نہ ہی اسے کسی قسم کی دھمک کی آواز سنائی دے رہی ہے دی، تو اس نے دلدل کی دیواروں میں انگلیاں اور جوتوں کی نوک پھنساتے ہوئے آہستہ آہستہ اوپر چڑھنا شروع کر دیا۔ نرم دیوار ہونے کی وجہ سے اسے ایسا کرتے ہوئے شدید مشکل کا سامنا کرنا پڑ رہا تھا۔ اس کے ہاتھ پاؤں بار بار پھسل جاتے تھے اور وہ بلندی پر آتے آتے پھر گہرائی میں اترنا شروع ہو جاتا تھا، لیکن میجر پرمود ہمت ہارنے والوں میں سے نہیں تھا۔ وہ خود کو آگے بڑھا کر ایک مرتبہ پھر کوشش کرتے ہوئے اپنی انگلیاں اور پھر دلدل کی دیواروں میں پھنسا لیتا اور پھر کوئی دیر لمحہ انتظار کرتے ہی وہ ایک بار پھر دیوار کے ساتھ لگ کر اوپر چڑھنا شروع ہو جاتا۔ میجر پرمود اور اس کے ساتھیوں کو دیر تک سانس روکے رکھنے کی پریکٹس تھی، اس لیے اس کے سانس پھولنے کا کوئی خطرہ نہیں تھا، بس اسے دلدل سے نکلنے کی فکر تھی۔ وہ جانتا تھا کہ اگر دف کے تنے سے اس کی رسی کھلی یا کٹ سکتی ہے تو اس کے ساتھیوں کے ساتھ بھی یہی ہوا ہوگا، اور ہو سکتا ہے کہ وہ رسیاں کٹ جانے کی وجہ سے دلدل میں مزید نیچے چلے گئے ہوں۔ اس لیے میجر پرمود جلد سے جلد دلدل سے باہر آ کر یہ دیکھنا چاہتا تھا کہ اس کے ساتھیوں کی رسی کے سرے دلدل سے باہر موجود تھے یا نہیں۔ اگر رسیوں کے سرے دلدل سے باہر موجود تھے تو وہ انہیں پکڑ کر اپنے ساتھیوں کو آسانی سے دلدل سے کھینچ کر باہر لا سکتا تھا۔ دوسری صورت میں میجر پرمود کو ایک بار پھر دلدل میں اتر کر اپنے ساتھیوں کو تلاش کرنا پڑتا، جو اس کے لیے خاصا مشکل ثابت ہو سکتا تھا۔ اس لیے میجر پرمود دل ہی دل میں اپنے ساتھیوں کی خیریت کی دعائیں مانگ رہا تھا اور ہاتھوں اور ٹانگوں کی مدد سے خود کو دلدل سے باہر لانے کی کوشش کر رہا تھا۔ آخر اس کی کوشش رنگ لائی اور وہ دیوار کے ساتھ ہوتا ہوا دلدل سے باہر آ گیا۔ دلدل سے سر باہر نکلتے ہی اس نے گہرے گہرے سانس لینے شروع کر دیے۔ اس نے آنکھوں پر لگی ہوئی گوگلز کے شیشے صاف کیے اور ارد گرد دیکھنے لگا۔ وہاں ہر طرف درختوں میں آگ لگی ہوئی تھی۔ آگ اس قدر شدید تھی کہ جیسے ہیلی کاپٹر والوں نے وہاں جان بوجھ کر ہر طرف آگ لگا دی ہو، تاکہ وہاں چھپے ہوئے بلگارنوی ایجنٹ کسی بھی صورت میں زندہ نہ بچ سکیں۔ میجر پرمود کا سارا چہرہ جیسے کچڑے سے بھرا ہوا تھا، وہ سر گھما گھما کر چاروں طرف دیکھنا شروع ہو گیا، لیکن اسے اب وہاں ہیلی کاپٹر کہیں دکھائی نہیں دے رہا تھا اور نہ ہی اسے ہیلی کاپٹر کی آواز سنائی دے رہی تھی۔ شاید ہیلی کاپٹر جنگل کے اس حصے میں تباہی پھیلا کر وہاں سے چلا گیا تھا۔ ہیلی کاپٹر کو وہاں موجود نہ پا کر میجر پرمود کے چہرے پر پرسکون آ گیا۔ اس نے سر موڑ کر اس درخت کی جانب دیکھا جس کے تنے کے نچلے حصے میں وہ رسیاں باندھ کر دلدل میں کودا تھا، تو یہ دیکھ کر وہ ایک طویل سانس لے کر رہ گیا کہ اس درخت کے پرچے اڑ چکے تھے۔ درخت جڑوں تک کٹا ہوا دکھائی دے رہا تھا۔ उसने और उसके साथियों ने दरख्त के निचले हिस्से से जो रस्सियां बांधी थी, अब वो रस्सियां दरख्त के साथ दिखाई नहीं दे रही थी। मेजर प्रमोद ने बेचैनी से इधर-उधर देखा तो ये देखकर उसकी आंखों में चमक सी आ गई, जिसकी रस्सी का सिरा उसने पकड़ रखा था। उसका दूसरा सिरा और उसके साथियों की रस्सियों के सिरे दलदल की सतह पर ही मौजूद थे। शायद उसके साथियों ने भी दलदल की दीवारों को सहारा ले लिया था, जिससे रस्सियों के सिरे दलदल से बाहर रह गए थे। अगर उसके साथी दलदल की गहराई में चले गए होते तो रस्सियों के सिरे भी दलदल की सतह में गायब हो गए होते। दलदल का ऊपर वाला हिस्सा किसी तालाब जैसा था। मेजर प्रमोद ने जैसे ही रस्सियों के सिरे दलदल के ऊपर तैरते देखे, वो फौरन पलटा और उसने रस्सियों की तरफ तैरना शुरू कर दिया। वो नहायत मोहतात और एहतियात अंदाज में तैर रहा था ताकि दलदल उसे दोबारा नीचे की जानिब ना खींच ले। रस्सियों के सिरों तक आते ही उसने सिरे पकड़े और फिर वो मुड़कर दाएं तरफ मौजूद उस दरख्त की जानिब तैरता चला गया जो पहले दरख्त से 500 फुट के फासले पर था, जिससे वो झील में कूदे थे। अगर मेजर प्रमोद को मालूम होता कि जिस दलदल में उतरने से वो परेशान हो रहे थे वो इतनी नरम हो सकती है, तो अब तक वो इसी दलदल में उतरकर अगले दरख्त पर कब तक पहुंच गए होते। दलदल की ऊपरी सतह चूंकि बेहद गुदली थी, इसलिए उसने दलदल को इंतहाई सख्त और खतरनाक समझ लिया था। अगर वो इसमें उतरते तो दलदल इन्हें नीचे खींच लेगी। दलदल के दूसरी तरफ आते ही मेजर प्रमोद ने किनारे पर मौजूद दरख्तों की एक शाख पकड़ी और जोर लगाकर रस्सी अपनी जानिब खींचना शुरू हो गया। जब रस्सियां काफी करीब आ गईं तो मेजर प्रमोद ने रस्सियां अपने दांतों में पकड़ी और फिर जोर लगाता हुआ वो दरख्त के तने के पास आ गया और फिर उसने दरख्त को पकड़कर तेजी से उस पर चढ़ना शुरू कर दिया। उसका सारा जिस्म गीली मिट्टी से लथड़ गया था और वो उस वक्त किसी भूत से कम दिखाई नहीं दे रहा था। दरख्त पर आते ही उसने तीनों रस्सियों को पकड़कर एक साथ अपनी तरफ खींचना शुरू कर दिया, जिनके दूसरे सिरे लेडी ब्लैक, आफ्ताब सईद और लाटूस के हाथों में थे। रस्सियां चूंकि तनी हुई थी, इसलिए मेजर प्रमोद के इत्मीनान था कि दलदल में इतनी देर रहने के बावजूद उसके तीनों साथी न सिर्फ होश में थे बल्कि उन्होंने अभी तक रस्सियां मजबूती से पकड़ रखी थी। अगर उनमें से कोई बेहोश हो गया होता तो उसके हाथों से रस्सी निकल गई होती और वो रस्सी आसानी से दलदल से बाहर आ जाती। मेजर प्रमोद जिस दरख्त पर था उसके ऊपर वाले हिस्से पर आग लगी हुई थी, लेकिन मेजर प्रमोद को इसकी कोई फिक्र नहीं थी। वो हर हाल में अपने साथियों को दलदल से बाहर लाना चाहता था, इसलिए वो रुके बगैर रस्सियां पूरी कुव्वत से खींच रहा था। कुछ ही देर में उसने दलदल से लेडी ब्लैक, फिर आफ्ताब सईद और उसके बाद लाटू के सर बाहर आते देखे। जैसे ही तीनों के सर दलदल से बाहर आए उन्होंने सर उठाकर तेज तेज सांस लेने शुरू कर दिए। जैसे ही उनके सर दलदल से बाहर आए मेजर प्रमोद ने रस्सियों को पूरी कुव्वत से अपनी तरफ खींचना शुरू कर दिया, जिससे वो तीनों उसकी तरफ खींचने चले आए। उन तीनों के जिस्म पर गीली मिट्टी से भरे हुए थे, उनकी आंखों पर भी गॉगल्स लगी हुई थी। दलदल से सर निकालते ही उन्होंने गॉगल्स के शीशे साफ किए और फिर मेजर प्रमोद को रस्सियां खींचते देखकर उन्होंने भी तैरने वाले अंदाज में अपना जोर लगाना शुरू कर दिया। कुछ ही देर में वो तीनों उस दरख्त पर मौजूद थे जिस पर मेजर प्रमोद मौजूद था। खुदा की पनाह, रस्सियां टूटने की वजह से तो हम तेजी से गहराई में चले गए थे और गहराई की दलदल तो बेहद खतरनाक थी। हमारे पांव फंस गए थे। अगर तुम जोर लगाकर रस्सियां ना खींचते तो तह की दलदल में हम गर्क ही हो जाते, लेडी ब्लैक ने कहा। खौफ से भरी सी फुरपुरी सी लहते हुए कहा। और फिर मेजर प्रमोद को समझ में आया कि उसे रस्सियों के सिरे दलदल की सतह पर क्यों मिल गए थे। उसके साथ ही रस्सियां कटते ही दलदल की तह में उतर गए, जो ज्यादा खतरनाक और उन्हें नीचे खींचने वाली थी। अगर मेजर प्रमोद को कुछ देर और लग जाती तो दलदल में धंसने के साथ ही रस्सियां भी दलदल में उतर जाती और फिर उसे अपने साथियों को वाकई दलदल से बाहर लाना मुश्किल हो जाता। यहाँ तो हर तरफ आग लगी हुई थी। आसपास सईद ने चारों तरफ देखते हुए कहा, हाँ लगता है हेलीकॉप्टर वालों के पास जितना भी असला था उन्होंने सारा असला जंगल के इस हिस्से पर ही खत्म कर दिया है। ये तो शुक्र है कि हम बर वक्त दलदल से उतर गए थे, वरना मिसाइल ने जिस बुरी तरह इस दरख्त को तबाह किया है हमारा हशर भी इसी दरख्त से मुख्तलिफ ना होता। मेजर प्रमोद ने कहा, तो इन सब ने सामने मौजूद इस दरख्त को देखा जिस पर वो पहले मौजूद थे। दरख्त वाकई बुरी तरह से तबाह हो चुका था और इस पर लगी हुई आग अब दरख्त की जड़ों तक पहुंच चुकी थी। हम दलदल के जरिए इस तरफ आ गए हैं, मेरे ख्याल में हमें अब रुकना नहीं चाहिए। हो सकता है कि हेलीकॉप्टर असला लेकर फिर इस तरफ आ जाए और इस बार वो यहाँ पहले से ज्यादा तबाही मचाना शुरू कर देंगे। इस दलदल से तो हम बच निकले हैं, अगर हम किसी और दलदल में उतरे तो फिर शायद ही हम इससे बाहर निकल सकें। इस तरफ दरख्त ज्यादा फासले पर नहीं है, इसलिए हम अपना सफर दरख्तों पर जारी रख सकते हैं, मेजर प्रमोद ने कहा। तो उन तीनों ने इस बात में सर हिला दिए और फिर वो एक बार फिर दरख्तों की शाखें पकड़ते हुए उन पर झूलते हुए तेजी से आगे बढ़ना शुरू हो गए। इस बार वो ऐसे दरख्तों को मुंतखब करके छलांगे लगा रहे थे कि जो ज्यादा फासले पर नहीं थे। तकरीबन दो घंटों तक उनका सफर जारी रहा। फिर ये देखकर उन सब ने सुकून का सांस लिया कि जमीन अब तक खुश्क और साफ दिखाई दे रही थी। शायद वो इन दो घंटों में दलदली हिस्से अबूर कर आए थे। खुश जमीन देखते ही वो सब छलांगे लगाकर नीचे आ गए, हाथों से दरख्तों की शाखें पकड़कर और उन पर झूलते हुए उनके आगे बढ़ने की वजह से उन चारों की हालत खराब हो गई थी। मेजर प्रमोद समेत सबके हाथ बुरी तरह सूजे हुए थे। अभी चूंकि दिन नहीं निकला था इसलिए वो खुश जमीन पर आते ही एक साफ जगह देखकर आगे बढ़े और सस्ताने के लिए वहीं बैठ गए। मुझ में तो जरा सी भी हिम्मत नहीं है, मेरा जिस्म किसी रिसते हुए फोड़े की तरह दुख रहा है। ऊपर से दलदल की गीली मिट्टी जो हवा लगने से सख्त होती जा रही है, इससे तो मेरा जिस्म भी अकड़ता जा रहा है। अगर हमने जल्दी साफ पानी में जाकर खुद को ना धोया तो हम मिट्टी के बने हुए भूत बनकर रह जाएंगे और फिर शायद हम किसी हरकत के भी काबिल ना रहें। लाटूश ने खुश जमीन पर लेटते हुए कहा, साफ पानी ढूंढने के लिए हमें आगे जाना पड़ेगा। इन जंगलों में समंदरी कटाव से बनी वाली बहने वाली कई नहरें और मौजूद हैं, लेडी ब्लैक ने कहा। कुछ देर आराम करने के बाद ही हम इन नहरों की तलाश में निकलेंगे। फिलहाल तो मेरा इसी हालत में सोने को दिल चाह रहा है, लाटूश ने अपने मखसूस अंदाज में कहा। थकावट से तो हमारा भी बुरा हाल है, अब वाकई हमें उठकर मजीद चलने की हिम्मत नहीं है। जिस तरह हम दरख्त पर रुककर दिन निकलने का इंतजार करने वाले थे, मैं तो कहती हूँ कि हमें दिन निकलने तक अब यहीं रुकना चाहिए, न जाने आगे का जंगल कैसा हो। दिन की रोशनी में हम जंगल में बढ़ेंगे तो सौ आफत से बच सकते हैं, वरना इन जंगलों और अफ्रीका के शुमाली जंगलों में कोई फर्क नहीं है। कहीं से भी सांप बिच्छू या जहरीले हशरात के साथ खूंखार जानवर भी निकलकर इस तरफ आ सकते हैं। हमारे जिस्म दलदली मिट्टी से भरे हुए हैं, इससे हम शायद जहरीले हशरात से तो बच जाएं, लेकिन अगर इस तरफ कोई दरिंदा आ निकला तो हमारे लिए मुश्किल हो जाएगी, आफ्ताब सईद ने कहा। नहीं, इन इस तरफ में कोई खतरनाक और खूंखार दरिंदा नहीं है, इसलिए तुम बेफिक्री से यहाँ आराम कर सकते हो, मेजर प्रमोद ने कहा। आप कैसे कह सकते हैं कि इस तरफ में कोई खूंखार दरिंदा मौजूद नहीं है, लाटूश ने इसकी जानिब गौर से देखते हुए कहा। अभी रात का वक्त है और खूंखार जानवर रात भर चीखते चिल्लाते रहते हैं और इनकी आवाज़ें दूर दूर तक गूंजती रहती हैं, लेकिन मुझे अभी तक किसी दरिंदे की तो क्या रात को चीखने वाले किसी भेड़िए की भी कोई आवाज़ सुनाई नहीं दी है, मेजर प्रमोद ने जवाब दिया। ओ हाँ, वाकई हम में से भी किसी ने अभी तक जंगल के किसी जानवर की कोई आवाज़ नहीं सुनी। जंगल के जानवर दिन हो या रात चीखते चिंगाड़ते रहते हैं, लेडी ब्लैक ने कहा। वो भी अपनी थकावट उतारने के लिए लेट गई। आफ्ताब सईद और मेजर प्रमोद भी एक तरफ लेट गए। इनकी कमरों में मुसलसल सफर करने की वजह से शदीद दर्द हो रहा था, जो इनके इस तरह लेटने और आराम करने से ही दूर हो सकता था। अभी इन्हें लेटे हुए थोड़ी ही देर होगी कि अचानक मेजर प्रमोद एक झटके से उठकर बैठ गया और उसने आंखों पर लगी हुई गॉगल के साइड वाला बटन प्रेस किया तो गॉगल के शीशे युखलत हल्के हल्के नीले हो गए और मेजर प्रमोद को तारीकी में भी वहां का माहौल दिखाई देना शुरू हो गया। क्या हुआ? लेडी ब्लैक ने उसे उठते देखकर हैरत भरे लहजे में कहा। मुझे ऐसा लग रहा है जैसे हमारे इर्द गिर्द कोई मौजूद हुआ हवा और हमें घेरा जा रहा है, मेजर प्रमोद ने कहा। तो उसकी बात सुनकर लेडी ब्लैक फौरन उठकर बैठ गई। उसने भी अपनी गॉगल ऑन की और फिर वो चारों तरफ देखना शुरू हो गई। उनके चारों तरफ घने दरख्त थे। दरख्तों पर खामोशी छाई हुई थी, अलबत्ता हर तरफ से झींगरों के बोलने की आवाजें जरूर सुनाई दे रही थी और जंगलों में रात के वक्त चूंकि झींगर कसरत से बोलते थे उसके लिए उन्होंने उस पर पहले कोई तवज्जो ना दी थी। उनकी बातें सुनकर लाटूश और आफ्ताब सईद भी उठकर बैठ गए। हमें तो झींगरों की आवाजों के अलावा कोई और आवाज सुनाई नहीं दे रही है, आफ्ताब सईद ने कहा। इन झींगरों की आवाज पर ध्यान दो, ये असली झींगरों की आवाजें नहीं है, मेजर प्रमोद ने कहा। असली झींगरों की आवाजें नहीं है? क्या मतलब? क्या आप कहना चाहते हैं कि जंगल के बाकी जानवर झींगरों की आवाजें निकाल रहे हैं? लाटूश ने हैरान होते हुए कहा। नॉनसेंस, ये इंसानी आवाजें हैं जो झींगरों की तरह बोलते हुए अपने साथियों को अपनी मौजूदगी का बता रहे हैं। शुमाली कज़ाक एक दूसरे की लोकेशन मालूम करने के लिए ये बताने के लिए कि ये खैरियत से हैं अपनी आवाज़ों में बातें करने के बजाय इस तरह झींगरों और दूसरे जानवरों की आवाज़ें निकालते हैं और इन्हीं आवाज़ों से वो एक दूसरे को अपने बारे में बाखबर रखते हैं, मेजर प्रमोद ने कहा। ओ तो क्या शुमाली कजाकियों को हमारे यहाँ आने का इल्म हो गया है जो वो हमें इस तरह यहाँ घेरने के लिए आ रहे हैं? आफ्ताब सईद ने चौंकते हुए कहा। इस बारे में फिलहाल मैं कुछ नहीं कह सकता। तुम सब अपने थैले उठाओ और रिंगते हुए और दरख्तों की तरफ बढ़ जाओ इससे पहले कि हमें घेरने वाले आगे बढ़ आए। हमें इनसे बचने के लिए दरख्तों पर जाना होगा, मेजर प्रमोद ने कहा और फिर उसने अपना थैला उठाया और तेजी से एक दरख्त की जानिब रिंगना शुरू हो गया। रिंगते हुए वो बार बार सर उठाकर चारों तरफ देख रहा था। उसके साथियों ने भी अपने थैले उठाए और तेजी से दरख्तों की तरफ रिंगते चले गए। एक दरख्त के नजदीक पहुंचते ही मेजर प्रमोद ने सर उठाकर एक बार फिर चारों तरफ नजरें दौड़ाई, लेकिन चारों तरफ दरख्त ही दरख्त थे। दरख्त तारीकी में भूतों की तरह सर उठाए खड़े थे। इन दरख्तों के अलावा उसे कुछ दिखाई नहीं दे रहा था, अलबत्ता उसके कानों में बदस्तूर चारों तरफ से झींगरों के बोलने की महज आवाजें सुनाई दे रही थी जो अब काफी करीब से आती हुई मालूम हो रही थी। मेजर प्रमोद ने एक तवील सांस लिया और फिर वो अपना थैला कांधे पर लटकाता हुआ तेजी से दरख्त पर चढ़ता चला गया। दरख्त पर वो काफी बुलंदी पर आ गया था। उसने खुद को घने पत्तों में छुपा लिया था। घने पत्तों में छुपकर वो आंखों पर लगी हुई गॉगल से चारों तरफ का बगौर जायजा ले रहा था। दरख्तों के इर्द गिर्द घनी झाड़ियों में झाड़ियां मौजूद थी। मेजर प्रमोद ने जब इन झाड़ियों को हरकत करते देखा तो उसके होंठों पर बेख्तियार जहर अंगेज मुस्कुराहट उभर आई। जिस अंदाज में झाड़ियां हिल रही थी उससे मेजर प्रमोद को साफ पता चल रहा था कि इन झाड़ियों में इंसान छुपे हुए हैं जो इंतहाई मोहतात होकर रिंगने वाले अंदाज में आगे बढ़ रहे थे। मेजर प्रमोद ने चारों तरफ नजरें दौड़ाई तो उसे चारों तरफ से ही झाड़ियों में हरकत दिखाई देने लगी, जिसका मतलब वाजे था कि इस तरफ आने वालों की तादाद काफी ज्यादा है। फिर मेजर प्रमोद चंद लम्हे झाड़ियों की तरफ देखता रहा, फिर उसने उन दरख्तों की तरफ देखा जिस पर उसके साथी चढ़ गए थे। जंगल में झिंगरों के बोलने के सिवा कुछ क्योंकि किसी जानवर की आवाज सुनाई नहीं दे रही थी इसलिए मेजर प्रमोद मुंह से कोई आवाज निकालकर अपने साथियों को झाड़ियों में छुपे हुए अफराद के बारे में इंफॉर्मेशन नहीं कर सकता था, वरना वो अपने साथियों को इन अफराद के बारे में बताकर इन्हें तैयार रहने का हुक्म देता। देना चाहता था ताकि जरूरत पड़ने पर वो इनका मुकाबला कर सके। थोड़ी ही देर गुजरी होगी कि मेजर प्रमोद ने इन झाड़ियों में सिया फार्म अफराद को रिंगते देखा। इन सिया फार्मों में हाथों में जदीद मशीन गने दिखाई दे रही थी और इन्हें सुर्ख सिया पतलून और सिया रंग की ही बनियान पहन रखी थी। इनकी कमरों पर छोटे छोटे थैले लदे हुए थे जिनमें शायद उन्होंने मशीन गनों के मैगजीन और बम रखे हुए थे। वो वाकई इंतहाई मोहतात अंदाज में रिंगते हुए आगे बढ़ रहे थे जैसे वो अपने किसी खास दुश्मन को घेरना चाहते हों। सिया फार्म झाड़ियों से रिंगते हुए दरख्तों के हसार के करीब आए और फिर वो सब उठकर खड़े हो गए और दरख्तों के साथ टेक लगाते चले गए। उनकी नजर दरख्तों के उस पर जमी हुई थी जहाँ कुछ देर पहले मेजर प्रमोद और उसके साथी आराम कर रहे थे। हो ना शायद हेलीकॉप्टर वालों ने ही इन्हें यहाँ भेजा हो ताकि ये इस इलाके की चेकिंग कर सके कि हम हेलीकॉप्टरों से बरसने वाले मिसाइलों गोलियों की बौछार से हटे हुए हैं या नहीं। मेजर प्रमोद ने बड़बड़ाते हुए कहा। उसकी आवाज़ें बेहद धीमी थी। उसी लम्हे उसने दरख्तों के साथ लगे हुए कई सिया फार्मों को चौंकते देखा। सिया फार्म चौंक चौंक कर यूं सर उठाकर दरख्तों की तरफ देखना शुरू हो गए जैसे उन्होंने मेजर प्रमोद की इंतहाई धीमी आवाज भी सुन ली थी। उन्हें दरख्तों की तरफ देखता पाकर मेजर प्रमोद सुकड़ गया और उसने खुद को एक और ज्यादा घने दरख्तों में छुपा लिया। सिया फार्म वैसी गौर से दरख्तों की तरफ देख रहे थे और वो दरख्तों के पीछे से दौड़कर आते और आगे मौजूद दरख्तों के साथ लगकर खड़े हो जाते और फिर उस दरख्तों की जानी सर उठाकर गौर से देखना शुरू हो जाते। उनके असाब तने हुए थे जैसे वो किसी भी मुमकिनाना हमले के लिए पूरी तरह तैयार हो। इसी लम्हे दो सिया फार्म डरते हुए एन उसी दरख्त के तने के साथ आकर लग गए जैसे जिस पर मेजर प्रमोद मौजूद था। दरख्त के साथ लगते ही दोनों सिया फार्म ने मशीन गनों के रुख दरख्त की तरफ किए और दरख्तों को गौर से देखना शुरू हो गए। तारीख होने के बावजूद उनकी आंखें जंगल की बिल्लियों की तरह से चमक रही थी जैसे वो रात की तारीकी में भी देखने की सलाहियत रखते हों। उन दोनों की दरख्त के पास और दरख्त के घूरता देखकर मेजर प्रमोद अपनी सांस तक रोक ली थी। उसे यूं महसूस हो रहा था जैसे सिया फार्मों की चमकदार आंखों ने उसे दरख्त पर छुपे हुए देख लिया हो। मुझे उस दरख्त पर शक है, ऐसा लग रहा है जैसे इस दरख्त पर कोई मौजूद है। तुम दरख्त पर चढ़ो, मैं नीचे से तुम्हें कवर करता हूँ। अचानक एक सिया फार्म ने दूसरे सिया फार्म से नहायत दीवी आवाज में मुखातिब होकर कहा। उसने अफ्रीकी जबान में बात की थी। मेजर प्रमोद अफ्रीकी जबान जानता था और इसके हसास कानों ने सिया फार्म की धीमी आवाज बखूबी सुन ली थी और इसकी बात सुनकर मेजर प्रमोद ने बेख्तियार जबड़े भींच लिए थे। ये सिया फार्म जरूरत से ज्यादा तेज इसका मालिक मालूम हो रहा था वरना मेजर प्रमोद ने तो अपना सांस रोक लिया था, खुद को साकत कर रखा था ताकि उन्हें इस की दरख्त पर मौजूदगी का इल्म ना हो सके। लेकिन उसके बावजूद सिया फार्म को शक हो रहा था कि उस दरख्त पर कोई ना कोई जरूर मौजूद है। सिया फार्म की बात सुनते ही दूसरे सिया फार्म ने इस बात में सर हिलाया और फिर उसने अपनी मशीन गन अपने कांधे से लटकाई और फिर वो दरख्त का तना पकड़कर ऊपर देखता हुआ नहायत एहतियात से साथ दरख्त पर चढ़ना शुरू हो गया। उसे दरख्त पर चढ़ता देखकर मेजर प्रमोद का हाथ गैर महसूस अंदाज में अपने लिबास की उस जेब की तरफ बढ़ गया जिसमें उसका मशीन पिस्टल मौजूद था। इमरान ने जैसे ही कर्नल ग्वांग पर छलांग लगाई, कर्नल ग्वांग जो शायद पहले से ही होशियार था वो फौरन अपनी जगह से हट गया और इमरान उड़ता हुआ ठीक उसी सोफे पर आ टकरा जिसके सामने कर्नल ग्वांग खड़ा था। सोफे से टकराते ही इमरान सोफे समेत दूसरी तरफ उल्टा चला गया। इससे पहले कि वो उठता सोफे के पीछे खड़े दो मुसल्ला अफराद तेजी से आगे बढ़े और उन्होंने मशीन गने इमरान के सीने से लगा दी। मशीन गने अपने सीने से लगते देखकर इमरान वहीं साकत होकर रह गया। मैं तुम्हारे लिए इतना तरने वाला नहीं हूँ कि तुम्हें मुझे आसानी से निगल सको। मैं कर्नल क्वांग हूँ। कर्नल क्वांग जो मार्शल आर्ट्स के साथ साथ دنیا کے تمام آرٹس کا سپریم ماسٹر ہے. کرنل کوانگ نے عمران کی طرف دیکھتے ہوئے انتہائی حقارت بھرے لہجے میں کہا تو عمران نے بے اختیار ہونٹ بھیج لیے. اٹھ کھڑے ہو جاؤ اور سنو, ان میں سے اگر کسی نے اب شرارت کرنے کی کوشش کی تو اسے گولی مار دینا. اٹس مائی آرڈر. کرنل کوانگ نے پہلے عمران سے اور پھر اپنے ساتھیوں سے مخاطب ہو کر کہا. عمران نے مشین گن برادروں کی طرف دیکھا جنہوں نے جھکے ہوئے انداز میں اس کے سینے سے مشین گنوں کی نالی لگا رکھی تھی. اسے اپنی طرف دیکھتا پا کر انہوں نے مشین گنیں اس کے سینے سے ہٹا لی اور قدرے پیچھے ہٹ گئے. انہیں پیچھے ہٹا دیکھ کر عمران فوراً اٹھ کر کھڑا ہو گیا. گرفتار کر لو انہیں اور ان سب کو ہتھکڑیاں پہنا دو, کرنل کوانگ نے کہا. اور پھر اس سے پہلے کہ عمران اور اس کے ساتھی کچھ کرتے, سیاہ فام نے تیزی سے آگے بڑھ کر عمران اور اس کے ساتھیوں کو پیچھے سے دبوچ کر نیچے گرایا اور پھر اس کے ہاتھ پیچھے کی طرف موڑتے ہوئے ان کے ہاتھوں میں ہتھکڑیاں ڈالنا شروع کر دیں جو پہلے سے ہی ان کی بیلٹ سے لٹکی ہوئی تھی. عمران اور اس کے ساتھی خاموش تھے. باہر فوجی طرز کی بڑی بڑی چار جیپیں موجود تھیں. ان جیپوں میں آٹھ آٹھ افراد کے بیٹھنے کی گنجائش تھی. عمران اور اس کے ساتھیوں کو ایک جیپ کی طرف دھکیلتے ہوئے لے جایا گیا اور پھر انہیں اس جیپ میں پر سوار کر دیا گیا. جیسے ہی عمران اور اس کے ساتھیوں کو جیپ میں سوار کرایا گیا, ہتھکڑیوں کے دوسرے سرے فوری طور پر جیپوں کے اوپر لگے ہوئے جنگلوں کے روڈ سے باندھ دیے گئے. عمران اور اس کے ساتھیوں نے اس پر بھی کوئی اعتراض نہیں کیا تھا. کیپٹن شکیل, جولیا اور صفدر تو سمجھ گئے تھے کہ عمران یہ سب کچھ جان بوجھ کر کر رہا ہے اور اس کا افریقی ملٹری انٹیلیجنس کو اتنا آسانی سے اپنی گرفتاری دینا کسی خاص مقصد کے لیے ہے. لیکن تنویر کو عمران کے اس طرح خاموش رہنے پر شدید غصہ آ رہا تھا. اس کا بس نہیں چل رہا تھا کہ وہ ملٹری انٹیلیجنس کے افراد پر ٹوٹ پڑے اور ان سے ان کا اسلحہ چھین کر ان پر موت بن کر چھا جائے. اپنی اس خواہش کو پوری کرنے کے لیے وہ عمران کو تو پس پشت کک کر سکتا تھا, لیکن اس کے ساتھ جولیا, صفدر اور کیپٹن شکیل بھی تھے جن کی موجودگی میں اسے کڑوا گھوٹ بھرنا ہی پڑا تھا. خاص طور پر وہ جولیا کی موجودگی میں عمران کے ارادوں کے خلاف کچھ نہیں کر سکتا تھا, اس لیے وہ بھی مجبوراً خاموش بیٹھا ہوا تھا. انہیں جیپ میں بٹھائے ہی چار مسلح افراد بھی ان کے سروں پر سوار ہو گئے. اگلی سیٹوں پر ڈرائیور کے ساتھ دو مزید افراد بیٹھ گئے تھے. سب سے آگے والی سیٹ پر کرنل گوانگ جا کر بیٹھ گیا تھا. اب صورتحال یہ تھی کہ اگلی جیپ میں کرنل گوانگ اور مسلح افراد تھے. ان کے پیچھے وہ جیپ تھی جس کے عمران اور اس کے ساتھی بیٹھے ہوئے تھے, اور ان کی جیپ کے پیچھے مسلح افراد کی دو جیپیں تھیں. کچھ ہی دیر میں چاروں جیپیں ہوٹل کے کمپاؤنڈ سے نکلتی چلی گئیں. ہوٹل کی انتظامیہ اور وہاں موجود دوسرے لوگ سائیڈوں پر خاموشی سے کھڑے ہی سارا تماشا دیکھ رہے تھے. شاید ان میں سے کسی میں ملٹری انٹیلیجنس کے خلاف بات کرنے کی ہمت نہیں تھی. جنہیں جیپیں انہیں لیے ہوئے انتہائی تیز رفتاری سے مختلف سڑکوں پر بھاگی جا رہی تھی. کہاں لے جایا جا رہا ہے ہمیں, عمران نے اپنے ساتھ بیٹھے ہوئے ایک مسلح شخص سے مخاطب ہو کر پوچھا. جہنم میں سیاہ فام نے ہڑا کر کہا, کیا وہاں ہمیں گرم گرم چائے ملے گی؟ عمران نے اپنے مخصوص لہجے میں کہا. گھبراؤ نہیں, ہیڈ کوارٹر پہنچ کر تمہیں چائے بھی ملے گی اور کھانے کے لیے زہر بھی, سیاہ فام نے بڑے تنزیہ لہجے میں کہا. نہیں, ہم صرف چائے پی کر گزارا کر لیں گے, ہمارے حصے کا زہر تم کھا لینا. ویسے بھی سیاہ فام جو پہلے سے ہی زہریلے ہوں ان پر کسی اور زہر کا کیا اثر ہو سکتا ہے؟ عمران نے کہا. شٹ اپ, مجھ سے فضول باتیں کرنے کی کوشش نہ کرو, سمجھے تم؟ سیاہ فام نے اسیلے لہجے میں کہا تو باقی سیاہ فام چونک کر اس کی جانب دیکھنے لگے. نہیں سمجھا, تم سمجھا دو, عمران نے بڑے اطمینان سے کہا. ہو نہ ہو ایک بار تم ملٹری ہیڈ کوارٹر پہنچ جاؤ, پھر تمہیں سب کچھ سمجھ میں آ جائے گا, سیاہ فام نے اسیلے لہجے میں کہا. کیا کرنل کوانگ ہی اس ہیڈ کوارٹر کا انچارج ہے؟ عمران نے پوچھا. ہاں, وہ کس قدر بے رحم اور ظالم ہے. اس کا پتہ تمہیں ہیڈ کوارٹر پہنچ کر چلے گا, اس نے جواب دیا. تم بھی تو اس کے بھائی بند ہی دکھائی دے رہے ہو، اس میں اور تم میں کیا فرق ہے؟ عمران نے منہ بناتے ہوئے کہا، ہاں میں بھی ایسا ہی ہوں، میں اپنے دشمنوں کی کھال اتار کر اس میں نمک اور مرچیں بھی بھر دیتا ہوں اور انہیں زندہ آگ میں جلانا پسند کرتا ہوں۔ اس نے کہا، ارے باپ رے، کیا تم آدم خور ہو؟ عمران نے بوکھلانے کی اداکاری کرتے ہوئے کہا، ایسا ہی سمجھ لو، سیاہ فام نے جواب دیا۔ تب تو ہمیں تمہارے ساتھ ہیڈ کوارٹر نہیں جانا، اپنے ساتھی سے کہو کہ وہ جیپ روکیں اور ہمیں یہیں اتار دیں۔ عمران نے اسی انداز میں کہا جیسے وہ دشمنوں میں نہیں بلکہ دوستوں کے درمیان بیٹھا ہوا ہو۔ ہو نہ ہو تم ہمارے دشمن ہو، دوست نہیں، جو ہم تمہاری بات مان کر تمہیں یہاں ڈراپ کر دیں۔ اب خاموش ہو جاؤ، اگر کرنل کوانگ کو علم ہو گیا کہ میں تم سے بات کر رہا ہوں تو وہ تمہارے ساتھ ساتھ میری بھی کھال گرا دے گا۔ ایسیا فام نے کہا، تم گھبراؤ نہیں، وہ تمہاری کھال جہاں بھی گرائے گا میں خود تمہیں اٹھا کر دے دوں گا، عمران نے کہا، اور سیاہ فام اسے گھور کر رہ گیا۔ کیا واقعی تمہارا تعلق پاک شیائی سیکرٹ سروس سے ہے؟ سیاہ فام نے چند لمحے توقف کر کے بعد عمران سے مخاطب ہو کر پوچھا، نہیں وہ ہم نہیں ہیں، عمران نے کہا۔ ہو نہ ہو جھوٹ مت بولو، کرنل گوانگ نے مائکرو فون پر خود تمہاری بات سنی تھی، سیاہ فام نے منہ بنا کر کہا۔ اس کے کان شاید خراب ہیں، اگر ہمارا تعلق پاک شیائی سیکرٹ سروس سے ہوتا تو کیا ہم اس طرح آسانی سے تمہارے قابو میں آ جاتے؟ عمران منہ بنا کر کہا، او ہاں یہ بات واقعی حیران کن ہے کہ اگر تمہارا تعلق ماسٹر گینگ سے نہیں تھا اور تم پاک شیائی سیکرٹ سروس سے تعلق رکھتے ہوتے تو پھر تم نے کوئی مزاحمت کیوں نہیں کی، اور اتنی آسانی سے ہماری گرفت میں کیسے آ گئے؟ سیکرٹ ایجنڈوں کے بارے میں تو کہا جاتا ہے کہ گرفتاری دینے سے زیادہ خود کو ہلاک کرنے پر ترجیح دیتے ہیں، اس مقصد کے لیے انہوں نے دانتوں میں زہریلے کیپسول بھی چھپائے ہوتے ہیں تاکہ ضرورت کے وقت وہ دانتوں میں چھپے ہوئے زہریلے کیپسول چبا کر خود کو ہلاک کر سکے، سیاہ فام نے کہا۔ نہیں ہمارے دانتوں میں کوئی زہریلا کیپسول چھپا ہوا نہیں ہے، یہ دیکھو، عمران نے کہا اور اس نے اپنا پورا منہ کھول کر اس کی جانب کر دیا۔ منہ بند کرو اپنا، سیاہ فام نے منہ بنا کر کہا، گھبراؤ نہیں، میں نے منہ تمہیں نگلنے کے لیے نہیں کھولا تھا، میں تمہیں دکھا رہا تھا کہ دیکھ لو میرے منہ میں کوئی چھپا ہوا زہریلا کیپسول نہیں ہے، عمران نے مسکرا کر کہا۔ ہو نہ ہو مجھے اس سے کیا، تمہارے منہ میں زہریلا کیپسول ہے یا نہیں، ہم نے تمہیں کرنل کوانگ کے کہنے پر گرفتار کیا ہے، وہ تمہیں کیا سمجھتا ہے، اس سے ہمیں کوئی غرض نہیں ہے، سیاہ فام نے کہا۔ کیا تم بھی کرنل گوانگ کے کالے دھندوں میں ملوث ہو؟ عمران نے چند لمحے توقف کے بعد اس سے پوچھا۔ کالے دھندے کیا مطلب، کن کالے دھندوں کی بات کر رہے ہو تم؟ سیاہ فام نے چونک کر کہا، تمہارا باس تمہارے سامنے ایک کرمنل گروپ سے ملنے آیا جس کی دہشت ماسٹر گینگ کے نام سے پورے افریقہ میں پھیلی ہوئی ہے، وہ ماسٹر گینگ جو انسانوں کو کیڑے مکوڑوں کی طرح اپنے پیروں تلے کچل کر رکھ دیتا ہے اور اپنا کام پورا کرنے کے لیے کچھ بھی کر سکتا ہے۔ اس سے تمہاری موجودگی میں کرنل کوانگ نے ملاقات کی تھی، میں ماسٹر گینگ کا لیڈر ہوں، میں کرنل کوانگ کا ایک کام نہیں کر سکا تھا جس کی پاداش میں اس نے مجھے پاک شیائی کا ایجنٹ قرار دے کر گرفتار کر لیا، اگر میں نے اس کا کام کر دیا ہوتا تو وہ مجھے اس طرح سے گرفتار نہ کرتا بلکہ بڑے بڑے چیک اور تحائف انعام میں دیتا، عمران نے کہا۔ میں یہاں تمہاری فضول باتیں سننے کے لیے نہیں بیٹھا ہوں، میں بس اتنا جانتا ہوں کہ مجھے اور میرے ساتھیوں کو کرنل کوانگ کا حکم ماننا ہے اور بس، سیاہ فام نے منہ بنا کر کہا۔ مطلب تم بھی اس کی تھالی کے چٹے بٹے ہو؟ عمران نے منہ بنا کر کہا۔ جو مرضی سمجھ لو، سیاہ فام نے اسی انداز میں کہا۔ اوکے سمجھ لیا جو میں نے سمجھنا تھا، عمران نے ایک طویل سانس لے کر کہا اور پھر اس نے جیب کے پیچھے راڈ سے ٹیک لگائی اور یوں آنکھیں بند کر لی جیسے وہ بول بول کر تھک گیا ہو اور اب وہ چند لمحے ریسٹ کرنے کے موڈ میں ہو۔ اسے راڈ سے سر لگا کر آنکھیں بند کرتے دیکھ کر مسلط سیاہ فام نے زیادہ برے منہ بنانا شروع ہو گیا۔ जीपें एक दूसरे के पीछे तेजी से भागती हुई शहर से निकलकर एक ऐसे मकान पर आ गई थी जहाँ दूर दूर तक खेत खलियान फैले हुए थे। जीपें खेतों के दरमियान बने हुए कच्चे रास्तों से गुजरती हुई सामने मौजूद एक बड़े से फार्म हाउस में जानी बढ़ जा रही थी। इस फार्म हाउस के इर्द गिर्द कई किसान मौजूद थे जो बाजार खेतों में काम करते दिखाई दे रहे थे, लेकिन इनकी जिसामत और इनके डील डॉल देख कर ऐसा लगता था जैसे कि इनका ताल्लुक भी मिलिट्री इंटेलिजेंस से ही हो और वो अपने किसी खुफिया हेडक्वार्टर की हिफाजत के लिए किसान बनकर वहाँ काम कर रहे हों। जीवे जैसे ही फार्म हाउस के नजदीक पहुंची तो उसी लम्हे खेतों में काम करने वाले कई किसान भागते हुए अगली जीप की तरफ आ गए और उन्होंने फौजी अंदाज में कर्नल क्वांग को सलूट करना शुरू कर दिया। वहां 20 से जायद किसान मौजूद थे। जीप रुकते ही कर्नल क्वांग जीप से उतर आया और उसने उतरते ही दूसरी जीपों में मौजूद मुसल्ला अफराद की भी उछल उछल कर जीपों से बाहर आ गए। पार्ट 10 यहां पर इख्तिताम पजीर होता है। किताब ब्लैक शार्क का बकिया हिस्सा पार्ट 11 में समाप्त फरमाएं।